الله على محمد وأهل بيته الطيبين الطاهرين.
صل على محمد وآل محمد
أما بعد، أن مفضل ابن عمر قال سمعت أبا عبد الله عليه السلام يقول عليكم بالتفقه في دين الله ولا تكونوا أعرابا فإنه من لم يتفقه في دين الله لم ينظر الله إليه يوم القيامة ولم يزك له عملا. پروردگار عالم، آپ تمام عزیزان کی توفیقات خیر میں اضافہ فرمائے، اور خداوند منان ان عزیزان کی توفیقات میں بھی اضافہ فرمائے جنہوں نے یہ زحمت کی ہے، یعنی انجمن در معصومہ کے جو دوستان ہیں انہوں نے بہت زیادہ زحمت کی کہ ایک مختصر دورہ ہو اجتہاد، تقلید اور ولایت فقیہ کے مسائل کے بارے میں، کہ خداوند متعال واقعی ان زحمات کو اپنی بارگاہ میں قبول فرمائے، اور آپ عزیزان نے بھی زحمت کی ہے، خداوند متعال آپ کو بھی موفق و مؤید فرمائے. انشاءاللہ ہمارا یہ جو مختصر سا دورہ ہے، اس میں کوشش یہ ہوگی کہ ان مسائل کے بارے میں ہم آپس میں، جیسے حوزے کی شان بھی ہے کہ طلبگی حوالے سے، ایک چھوٹا سا مباحثہ کریں، اور جتنے تقریباً ہمارے مباحثات ہوں گے اور جو عرائض آپ کی خدمت میں پیش ہوں گے، ان کی بنیاد یہ جو آپ کے ہاتھ میں چھوٹا سا جزوہ اور کچھ نوٹس دیے گئے ہیں، ان کی بنا پر ہوگا، کہ اس کے اندر تقریباً اجتہاد اور تقلید کے بارے میں جو بنیادی ترین مسائل ہیں، ان مسائل کو وہاں پر بیان کیا گیا ہے. اور اس میں کوئی شک نہیں ہے کہ یہ ہمارا ایک برادرانہ اور آپس میں ایک چھوٹا سا مباحثہ ہے، لہذا کسی بھی دوست کو کسی بھی وقت ہمارے موضوع متعلق جس کے بارے میں گفتگو کر رہے ہیں، سوال اگر ذہن میں آئے تو برملا اسی وقت سوال کر سکتا ہے. یعنی جیسے مباحثہ ہوتا ہے طلبگی، اسی طریقے سے ایک چھوٹا سا مباحثہ ہوگا. اچھا، یہ سلسلہ بھی اسی طریقے سے ہے کہ آہستہ آہستہ جو مفاہیم ہیں، جو تصورات ہیں، ان کو ابتدان بیان کریں گے، پھر ان کے بارے میں آہستہ آہستہ گفتگو کو آگے چلائیں گے. سب سے پہلا مسئلہ کہ جو انشاءاللہ آج ہم چاہتے ہیں کہ آپ کے سامنے بیان بھی ہو، کہ بہتر آپ جانتے بھی ہیں، وہ خود تقلید کے بارے میں ہے. ہمارے معاشرے کے اندر آپ نے محسوس کیا ہے تقلید کے بارے میں مختلف سوالات اٹھائے جاتے ہیں. معمولاً آپ نے وہ سوالات سنے بھی ہیں، مختلف جگہوں پر آپ نے سوشل میڈیا پر دیکھے بھی ہیں. ان چند سوالات کو میں یہاں پر ابتدان بیان کرتا ہوں، پھر دیکھتے ہیں کہ ان کے جوابات کی طرف چلے. سب سے پہلا مسئلہ جو خود تقلید کے بارے میں اٹھایا جاتا ہے، وہ یہی سوال ہے کہ ہم دینی مسائل میں کیوں تقلید کریں. پہلا سوال یہی اٹھایا جاتا ہے کہ دینی مسائل میں تقلید کرنے کی کیا ضرورت ہے، کیوں تقلید کریں ہم. اور اسی طریقے سے دوسرا سوال یہ ہے کہ تقلید کے بارے میں آپ کہتے ہیں کسی کی بات کو بغیر دلیل کے ماننا. بھائی، ہم لوگ انسان ہیں، خداوند متعال نے ہمیں عقل جیسی نعمت دی ہے، ہم کوئی عام حیوانات اور جانور تو نہیں ہیں کہ کسی کی بات کو بغیر دلیل کے قبول کرے. یہ تو اصلاً کسی کی بات کو بغیر دلیل کے قبول کرنا انسانی رویہ نہیں ہے. انسانی رویہ، انسانی فطرت، انسانی طریقہ کار یہ ہے کہ جب بھی کسی کی بات کو مانتا ہے تو کسی دلیل کی بنا پر مانتا ہے. بغیر دلیل کے کسی کی بات کو قبول کرنا، ماننا، اصلاً یہ تو انسانی رویہ نہیں ہے، انسانی طریقہ کار نہیں ہے. یہ سوال بھی ہوتا ہے. اچھا، اسی طریقے سے یہاں پر معمولاً آپ نے دیکھا ہوگا کہ بعض حضرات کیا کرتے ہیں، اس تقلید کے لغوی معنی کو بھی لے کر آتے ہیں، پھر اسی لغوی معنی کے ذریعے سے آ کر تقلید کو رد بھی کرتے ہیں. کہتے ہیں کہ آپ لوگ خود کہتے ہیں کہ تقلید قلادے سے نکلا ہوا ہے. قلادہ وہ جانور کے گلے میں جو پٹا ڈالا جاتا ہے. تو نعوذ باللہ جب آپ تقلید کی بات کرتے ہیں تو گویا کہ ایسے کہتے ہیں کہ ہم جانوروں کی طرح اپنے گلے کے اندر ایک قلادہ ڈال دیں، ایک پٹا ڈال دیں، اور اس کے مطابق ہم کسی کے پیچھے چلتے رہیں. خب یہ انسانیت کی توہین ہے. آج دنیا اتنی ترقی کر چکی ہے، دنیا کس مقام پر جا کر پہنچی ہے، آج بھی آپ ہم لوگوں سے یہ توقع رکھتے ہیں کہ جانوروں کی طرح اپنے گلے کے اندر قلادہ اور پٹا ڈال کر ہم آپ کے پیچھے پیچھے چلے؟ یہ کون سی توقعات ہے جو آپ ہم سے رکھتے ہیں؟ اچھا، اسی طریقے سے کبھی کبھار کچھ اس طریقے سے بھی سوالات اٹھائے جاتے ہیں کہ بھائی تقلید صدر اسلام میں تو نہیں ہے، آپ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کا زمانہ اٹھا لیں، اور اسی طریقے سے ائمہ اطہار کا زمانہ بھی اٹھا کر دیکھ لیں، اس زمانے کے اندر تو ہمیں تقلید نظر نہیں آتی. خب یہ تقلید آپ کہاں سے لے کر آئے؟ یا اس کو اور زیادہ اگر چھوٹے چھوٹے سوالات بنائے جائیں تو آیا امام صادق علیہ الصلوۃ والسلام کے زمانے میں بھی ایسے تقلید رائج تھی کہ جس کے نام سے ہماری فقہ جعفریہ ہے؟ آیا امام علیہ الصلوۃ والسلام کا بھی کوئی رسالہ عملیہ تھا، کوئی توزیل مسائل تھا، کوئی منہاج الصالحین تھا، کوئی استفتاء تھا؟ اس قسم کی کتابیں تو نہیں تھیں. تو پھر آپ کہاں سے تقلید لے کر آئے؟ اچھا، چھوڑے ائمہ کے زمانے کو، پیغمبر اسلام کے زمانے کو، اس زمانے میں تو نہیں ہے. خود ہمارے فقہا جو قدما ہیں ان کے ہاں بھی آپ کو اس طریقے سے نہیں نظر آئے گا. ہمارے جو غیبت صغرا کے زمانے میں فقہا ہیں یا غیبت کبرا کے اوائل میں، ابتدا میں جو فقہا ہیں ہمارے، شیخ مفید سے لے کر سید مرتضیٰ، شیخ طوسی، اس قسم کے جو بزرگان ہیں، ان کے بھی اس طریقے سے آپ کو رسالہ یہ عملیہ، توضیح المسائل اور اس طریقے کے فقہی رسالے اور عملی رسالے نہیں ملیں گے. تو یہ آپ کہاں سے لے کر آئے؟ یا بعض لوگ اور زیادہ اپنی بات کو ذرا علمی تر کرنے کے لیے کہتے ہیں کہ بھائی توضیح المسائل کی تاریخ اٹھا کر دیکھیں، اس توضیح المسائل کی تاریخ کتنی پرانی ہے؟ 200-300 سال، اس سے زیادہ پرانی نہیں ہوگی، بلکہ 200-300 سال بھی ہم زیادہ کہہ رہے ہیں، اتنی پرانی نہیں. اس سے پہلے ہمارے بزرگان کے توضیح المسائل نہیں ہوتے تھے. تو کیوں ہم لوگ آخر اپنے آپ کو اس تقلید کے جھنجھٹ میں ڈالتے ہیں؟ یا مثلا قرآن مجید کے طرف جب ہم رجوع کرتے ہیں تو قرآن مجید بھی تقلید کی مذمت کرتے ہوئے نظر آتا ہے. اسی طریقے سے نہج البلاغہ کے کچھ بیانات کو اٹھا کر دے کہ نہج البلاغہ کے کچھ بیانات میں آپ کو ایسے محسوس ہوتا ہے کہ امیر المومنین تقلید کی مذمت کرتے ہیں. یہ ائمہ اطہار کے جو بیانات ہیں ان کے اندر بھی آپ کو یہ چیز نظر آتی ہے. یہ وہ معمولاً سوالات ہیں کہ جو عام طور پر ہمارے معاشرے کے اندر اٹھائے جاتے ہیں، یا ان سے ملتے جلتے چند اور سوالات کہ انشاءاللہ جب ہم فروعی کچھ مسائل کے اندر وارد ہوں گے تو ان سوالات کو بھی آپ محسوس کریں گے. یہ ایسے سوالات ہیں جو ہر قسم کے معاشرے کے اندر ہر جگہ پر آپ دیکھتے ہیں، آپ سے پوچھے جاتے ہیں اور مختلف جگہوں پر اٹھائے جاتے ہیں. ان سوالات کے جوابات انشاءاللہ ہم کوشش کریں گے کہ آپ کی خدمت میں عرض کریں. لیکن سب سے پہلے جو کسی بھی بحث کا طریقہ کار ہوتا ہے کہ آپ اس بحث میں جب وارد ہوتے ہیں تو اس کے مبادی تصوریہ، یہ ہماری طلبہ کی زبان میں، یعنی وہ بنیادی ابتدائی تصورات कि जिनके बारे में आप गुफ्तगू करते हैं उनको थोड़ा सा रोशन होना चाहिए, उनको वाजे होना चाहिए, उनकी तारीफ करनी चाहिए, वस्फ बयान करनी चाहिए। उसके बाद फिर आहिस्ता आहिस्ता देखें कि इन सवालात के जवाबात होते हैं या नहीं होते। अच्छा देखें, तकलीद ये एक ऐसा लफ्ज़ है कि इसको एक मरतबा मुआशरे के अंदर, आम मुआशरे के अंदर आप इस्तेमाल करते हैं, और एक मरतबा तकलीद फुकहा की ज़बानी। तवज्जो है ना मेरी तरफ, थोड़ी सी तवज्जो रखिएगा। एक मरतबा फुकहा की इस्तिलाह में तकलीद किसे कहते हैं, इन दोनों चीज़ों को समझना चाहिए। अगर ये वाज़े हो जाए, आम तौर पर जो तकलीद का इस्तेमाल है वो यही है कि तकलीद यानी किसी की बात को बग़ैर दलील बुरहान चूँ चरा के आप कबूल करें, यह आम तौर पर तकलीद का माना है। मसलन आप अपने मुआशरे के अंदर देखते हैं कि हमारे बहुत सारे जो बुज़ुर्ग होते हैं, बूढ़े अफराद होते हैं, बहुत सारी रसूमात पर तअस्सुब करते हैं। अगर उनको कहा जाए और आपको महसूस हो कि ये रस्म ऐसी है कि जिस रस्म की कोई अहमियत नहीं है, खुराफात में से, मसलन हमारे यहाँ बहुत सारे खुराफात हैं मुआशरे के अंदर, कोई बंदा अगर जा रहा है तो कहते हैं कि पीछे से उसको ना बुलाएं, मुसाफिरत पर जा रहे हैं, पीछे से आपको किसी ने बुला दिया, बंदा गुस्से हो गया। यार पता भी है आपको हम मुसाफिरत पर जा रहे हैं और आप पीछे से बुला रहे हैं, इसको बहुत ज़्यादा बदशगुनी समझा जाता है। या आप जा रहे हैं रास्ते से, बिल्ली ने रास्ता काट लिया, वो भी इसको भी बदशगुनी समझते हैं। इस किस्म की और बहुत सारी रसूमात कि आप और हम लोग अच्छे तरीके से जानते हैं, जिस मुआशरे के अंदर रहते हैं, अजीब व गरीब रसूमात हैं। अब ये जो रसूमात हैं ये सिर्फ हमारे यहाँ नहीं है, बल्कि अरब कल्चर के अंदर भी आप उठा कर देखें, उस अरब कल्चर के अंदर भी इस किस्म के खुराफात बहुत ज़्यादा थे, बहुत ज़्यादा खुराफात थे। हत्ता के तारीखों में है कि जब कोई उस मुआशरे के अंदर मुसाफरत पर जाता था तो घर से बाहर निकलकर बाहर किसी दरख्त पर किसी धागे को बांध देता था, वो वापस में आकर देखता, अगर वो धागा उसी तरीके से है तो इसको मतलब ये समझता था कि मेरे घर वालों ने मेरे साथ खयानत नहीं की। वो अगर देखा कि वो धागा किसी ने खोल दिया है और वो धागा वहाँ पर नहीं है तो फौरन समझता कि नऊज़ु बिल्ला मेरे घर वालों ने मेरे साथ खयानत की है। ये था उस मुआशरे के अंदर इस किस्म के अजीब व गरीब किस्म के खुराफात। किसी मुआशरे के अंदर कहते हैं कि अगर खुश्क साली अरबों में बहुत ज़्यादा आ जाती थी तो उस ज़माने में क्या करते थे, बारिश के लिए किसी बेल की दुम में आग लगा देते थे और उसको भगाते थे। खूब अब जानवर बेचारा, उसको आग लगाई, वो भाग रहा है, कहा कि क्या है कि इस तरीके से बारिश हो जाएगी। या इस किस्म के और बहुत सारे खुराफात जो तवारीख ने नकल की है। तो ये इस किस्म के खुराफात के बारे में जब भी आप उनसे बात करें कि भाई आप इन खुराफात की बात क्यों कर रहे हैं, तो कहेंगे ना हमारे आबाओ अजदाद इस तरीके से कहते थे। कुरान मजीद के अंदर वो आयात के जिन आयात के अंदर तकलीद की मजम्मत का बयान है, उन आयात का पस मंजर इस किस्म की रसूमात है, इस किस्म की रसूमात, इस किस्म का तफक्कुर, इस किस्म के तफक्कुर को कुरान आकर रद्द करता है कि अगर आपको किसी चीज़ के बारे में दलील नहीं है, आप समझते हैं कि कोई अकली चीज़ भी नहीं है, खुराफात में से है, और सिर्फ इस बिना पर कि आपके आबाओ अजदाद इस तरीके से कहते थे, इसकी कुरान कहता है कोई अहमियत नहीं है। कुरान सबसे ज़्यादा इंसानों को दावत देता है कि जो भी आपका अमल होना चाहिए वो तफक्कुर के मुताबिक होना चाहिए, वो मंतकी होना चाहिए, वो अकली होना चाहिए। सिर्फ इस बिना पर आप किसी की बात को माने क्योंकि हमारे आबाओ अजदाद कहते थे, कुरान कहता है कि ये तरीक़ेकार दुरुस्त नहीं है। कि एक आयत की तरफ इशारा कर देता हूँ, सूरह मायदा की 104 नंबर आयत कि वहाँ पर है, वइज़ा कील लहुम तआलौ इला मा अनज़लल्लाहु व इलर रसूल, जब इन बुत परस्तों को कहा जाता है तआलो, बुलंद होकर आओ, किस बात की तरफ, इलामा अनजलल्लाहु, उस चीज की तरफ कि जो खुदावंद मुताल ने नाजिल की है, यानी कुरान मजीद की तरफ आओ। व इला रसूल, यानी तआलो इला रसूल, पैगंबर की तरफ आओ। कालू हस्बुना मा वजदना अलैहि आबाना, तो वो लोग कहते हैं कि ना, हमें कुरान को मानने की जरूरत नहीं है, हमें पैगंबर को मानने की जरूरत नहीं है, बल्कि जो हमने अपने आबाओ अजदाद से पाया है वही चीज हमारे लिए काफी है। कुरान कहता है अवलौकान आबाउहुम ला यालमून शैआ वला यातदून, अगरचे उनके आबाओ अजदाद जाहिल लोग थे, किसी चीज को नहीं जानते थे, और वला यातदून, नहीं वो हिदायत याफ्ता थे। तो यहां पर इस आयत को आप मद्देनजर रखें कि जब उन बुतपरस्तों को कहा जा रहा है कि आप खुदा की तरफ आए, आप इस पैगाम हक की तरफ आए, तो वो फौरन कहते हैं कि ना, हम अपने आबाओ अजदाद के बताए हुए तरीके पर चलेंगे, क्योंकि वो लोग जिस तरीके से बुतपरस्ती करते थे उसी तरीके से हम भी करेंगे, ये हमारे आबाओ अजदाद का तरीके का था। ये उर्फी माना में तकलीद है कि बेशक सामने हक है, सामने दलील है, सामने बुरहान है, सब कुछ है, लेकिन उसको नहीं छोड़ता फकत इस बिना पर क्योंकि मेरे आबाओ अजदाद नहीं करते थे ऐसे। इस अमल को, ये जो इस तरह की तकलीद है, इसके कुरान मजम्मत करता है। या सूरह अहज़ाब के अंदर भी है, सूरह अहज़ाब की 67 आयत है, रब्बना इन्ना अतअना सादातना वकुबराना फअवल्लूना सबील। कयामत के दिन कुफार कहेंगे कि खुदाया, हमने अपनी कौम के जो बुजुर्गान थे, बड़े बड़े थे, उनकी इताअत की, और जो हमारे बड़े लोग थे उन्हीं की पैरवी कर रहे थे, लेकिन अफसोस है कि फअवल्लूना सबीला, लेकिन उन लोगों ने हमें रास्ते से भटका दिया। ये लोग खुद, ये जो इस किस्म की तकलीद कर रहे थे, इस किस्म की तकलीद करने वाले कयामत के दिन खुद शर्मसार होंगे। खुलासे कलाम क्या कहना चाहता हूं, तकलीद इस माना में कि किसी ऐसे अमल को अपनाना जो अक्ल व मंतिक व खिरद व इनके मुखालिफ हो और उस पर कोई भी दलील ना हो, दलील फकत यह हो कि हमारे आबा व अजदाद इस तरीके से करते थे, इस माना में तकलीद की मजम्मत है। इसको कोई भी कबूल नहीं करता, कोई भी फकीह आकर इस किस्म की तकलीद की बात नहीं करता कि आप किसी ऐसी बात को माने कि जिस बात पर कोई दलील नहीं है, अक्ल व मंतिक व खिरद के बरखिलाफ है, आप फकत खानदानी तासुबात, आबा व अजदाद के तासुबात की बिना पर उस बात को कबूल करें, इस किस्म की तकलीद की कोई गुंजाइश नहीं है। और कुरानी आयात के अंदर जो तकलीद की मजम्मत में मामूलन बाज लोग पेश करते, वो ऐसी तकलीद की तरफ नाजिर है कि ऐसी तकलीद के जिस तकलीद के मुकाबले में वाजे और रोशन तरीक और रास्ता है, लेकिन सामने वाला फकत ये कहे क्योंकि हमारे आबा अजदाद इस तरीके से करते थे, हमारे बड़े इस तरीके से करते थे, इस बिना पर उस बात को सिर्फ कबूल करे, कुरान ने उसकी जा बजा मजम्मत की है। यह तकलीद का मफहूम गलत है। फुकहा भी कभी भी इस तकलीद की बात नहीं करते, इंशाल्लाह फुकहा की इबारत हम पढ़ेंगे कि फुकहा तकलीद के बारे में क्या कहते हैं। इस माना में तकलीद को कोई कबूल नहीं करता। यह वाली तकलीद वाकई इंसानियत की तौहीन है। ये खुदा ने मुताल इंसान को फिक्र जैसी नेमत दी है, अकल जैसी नेमत दी है, खिरत जैसी नेमत दी है। कोई बंदा आकर अपनी अकल को इस्तेमाल न करे, अपने तफक्कुर को इस्तेमाल न करे, इस किस्म की तकलीद करे, ये इंसानियत की तौहीन है। ये वाकई जानवरों और हैवानों वाला अमल है कि हैवान इस तरीके से है ना, हैवान तो बात को समझता नहीं है, वो उसको जिस तरीके से ट्रेंड किया जाए उसी तरीके से हैवान होता है। खूब, ये तकलीद का तसव्वुर जो उर्फी तरीके से है, ये तकलीद का तसव्वुर बिल्कुल गलत है। اس کی کوئی بھی فقیہ اور کوئی بھی اس تقلید کی اجازت نہیں دیتا. اچھا آ جائیں فقہا کی زبان میں تقلید کسے کہتے ہیں, کہ ہمارے اعتبار سے تقلید کا صحیح طریقے سے صرف معنی سمجھا جائے تو کوئی بھی سلیم الفکر انسان اس کی مخالفت نہیں کر سکتا. اکثر جگہوں پر جو آپ کے ذہن میں سوالات اٹھتے ہیں یا تقلید کے برخلاف جو سوالات اٹھائے جاتے ہیں, اکثر جگہوں پر یہ ہوتا ہے کہ تقلید کا مفہوم روشن نہیں ہوتا, تقلید کا مفہوم واضح نہیں ہوتا. اگر فقہا کی اصطلاح میں جو تقلید ہے اس کو اگر اچھے طریقے سے ہم سمجھے تو میرے خیال میں کوئی بھی عقل مند انسان اس کی مخالفت نہیں کر سکتا. کیا ہے تقلید فقہا کی زبان میں؟ فقہا کی زبان میں تقلید یعنی اگر آپ کو کسی چیز کا پتہ نہیں ہے تو آپ اس سے پوچھیں اس کو پتہ ہے, یہ تقلید کا معنی ہے. اگر میں کسی چیز سے جاہل ہوں, نا آشنا ہوں, مجھے پتہ نہیں ہے, تو مجھے اہل بندے سے جو بندہ اس چیز کو جانتا ہے اسے پوچھنا چاہیے. تقلید یعنی یہ, اس کے علاوہ اور کوئی تقلید کا معنی نہیں ہے. یہ وہ اصل نقطہ ہے کہ جس نقطے سے ہم لوگ غفلت کرتے ہیں اور پھر آ کر الٹے سیدھے سوالات کرتے ہیں. اگر واقعاً تقلید کا اس طریقے سے معنی ہو جیسا کہ ہمارے فقہا نے بیان بھی کیا ہے, اگر تقلید کا یہ معنی ہو تو واقعاً وہ جو بہت سارے آپ نے سوالات اٹھائے وہ سوالات, اکثر سوالات خود بخود ختم ہو جاتے ہیں, خود بخود ختم ہو جاتے ہیں. آیا واقعاً مجھے اگر کوئی چیز نہیں آتی جاننے والے سے میں پوچھوں یہ حیوانی عمل ہے یا انسانی عمل ہے؟ اگر مجھے کوئی چیز نہیں آتی تو اس بندے سے پوچھ رہا ہوں جس کو آتی ہے, اس کو کہا جائے گا یہ حیوانی عمل ہے؟ آیا واقعاً اس کو کہا جائے گا کہ یہ 200 سال 300 سال پہلے یہ کام شروع ہوا ہے, ایسے کوئی بندہ کہے گا؟ آیا اس کے بارے میں کہا جائے گا کہ اس عمل سے اہل بیت اطہار نے روکا ہے ہمیں؟ آیا اس عمل کے بارے میں آپ کہہ سکتے ہیں کہ قرآن مجید ہمیں روکتا ہے؟ آیا اس عمل کے بارے میں کوئی انسان کہہ سکتا ہے کہ پیغمبر اکرم نے ہمیں روکا ہے؟ نا, یہ ایک فطرتی چیز ہے, ایک انسانی عمل ہے, ایک فطرت ہے کہ جب بھی مجھے کوئی چیز نہیں آتی تو میں اس کی طرف رجوع کرتا ہوں جس کو آتی ہے. اصلا ہماری زندگی کے اندر جتنا بھی طریقہ کار ہے وہ اسی طریقے سے, ہماری پوری زندگی ایسے ہے. آپ دیکھیں خدا نخواستہ اگر کوئی بندہ مریض ہو جائے کہاں جاتا ہے؟ ڈاکٹر کی طرف جاتا ہے. اور کوئی مسئلہ ہو کہاں جاتا ہے؟ فلاں کی طرف جاتا ہے جو جاننے والا ہوتا ہے. اصلاً انسان کی سیرت اسی پر ہے, انسان جو اس معاشرے کے اندر اس سوسائٹی کے اندر زندگی گزارتا ہے اسی بنا پر زندگی گزارتا ہے. اگر اس سیرت کو انسان کی زندگی سے نکال دیا جائے تو انسان اصلاً معاشرے اور سوسائٹی اور سماج کے اندر رہ نہیں سکتا, اسی کے مطابق چلتا ہے. ہر بندہ ہر فیلڈ کے اندر تو مہارت حاصل نہیں کر سکتا, حتماً میری ضروریات جتنی ہیں بس ضروریات میں میں کسی کی طرف مراجعہ کرتا ہوں. معاشرہ تبھی بنتا, معاشرتی زندگی اسی کی بنا پر چلتی ہے. کہ اصطلاح فقہا اس کو کہتے ہیں رجوع الجاہل الی العالم, یہ بزرگان کی تعبیر ہے کہ جس کو بیان کرتے ہیں. تقلید یعنی کیا؟ یعنی رجوع الجاہل الی العالم. اچھا یہاں پر بھی یہ جو ہم لفظ استعمال کرتے ہیں کبھی کبھار سامنے والا کیا ہے, مغرض انسان ہے نا تو لفظوں کو فوراً پکڑ لیتا ہے, کہتا ہے اس کا مقصد یہ ہے کہ آپ کہتے ہیں کہ آپ ہم سب لوگوں کو جاہل کہتے ہیں, اور ہم تو بچپن سے سنتے ہیں کہ علی والا کبھی جاہل ہی نہیں ہوتا. ایسے ہمارا معاشرہ ایسے ہے نا. اب یہاں پر بھی دیکھیں خلط کر رہا ہے, دو چیزوں کو ملا رہا ہے. भाई जाहिल यहाँ पर उस अर्जिशी और अखलाकी माना में इस्तेमाल नहीं कर रहा है, क्योंकि एक मरतबा जाहिल जो हमारे मुआशरे के अंदर इस्तेमाल होता है किसी की तोहीन के लिए इस्तेमाल होता है, चल तू बहुत बड़ा जाहिल इंसान है, अब यहाँ पर तकरीबन फोश और गाली के मुतरादिफ इस्तेमाल होता है। एक मरतबा न फुकहा जो अपनी ताबीरात के अंदर लफ्ज जाहिल को इस्तेमाल करते, मुराद यह है कि वो बंदा के जो नहीं जानता। वाकयन एक मरतबा है आप नारा लगाए कि अली वाला कभी जाहिल नहीं होता, और दूसरी मरतबा हकीकत में वाकयन जितने भी हमारे मुआशरे के अंदर लोग रहते हैं वो सारे के सारे मुज्तहिद हैं, सब के सब लोगों को सारे अकामात आते हैं, या ना पूछते हैं अकामात का पता नहीं होता। इस माना में रुजू उल जाहिल इलल आलिम, और ये आइम्मा अतहार की जानिब से हमेशा इस पर ताकीद की गई है कि बस इसकी खस्तगी को भी आपकी ख़त्म करूं, दो तीन रिवायतों की तरफ भी इशारा करूं। हमेशा आइम्मा अतहार ने बहुत ज़्यादा तशवीक दिलाई है, अगर तुम नहीं जानते, अगर तुम लोगों को पता नहीं है तो तुम लोगों को जानना चाहिए, तफक्कुह करना चाहिए, गौर व फिक्र करना चाहिए। बल्कि ये मशहूर हदीस जो पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम की है, ये मशहूर हदीस है, तकरीबन हमारे यहाँ भी इतने तरक और इतनी आसानीत के साथ नकल हुई है कि इस हदीस को तकरीबन जो उलमाए रिजाल हैं वो कबूल करते हैं, हत्ता के इन मुआसिर ज़माने के अंदर अभी कुछ अर्सा पहले इंतकाल हुआ है हज़रत आयतुल्लाह आसिफ मोहसिनी का, कि इल्मे रिजाल के अंदर बहुत ज़्यादा उनका काम था, बहुत ज़्यादा तसानीफ़ हैं उसकी, और अहादीस के बारे में भी उनका एक मजमुआ है कि पुराने ज़माने में हमारे उलमा मुख्तलिफ मजमुए तरतीब देते थे, फिर ये सुन्नत किसी हद तक ख़त्म हो गई थी क्योंकि वो मजमुए हमारे पास मौजूद थे। अभी मुआसिर ज़माने में जो एक अच्छा मजमुआ इन्हीं रिवायात के अंदर से पेश किया और लिखा वो खुद हज़रत आयतुल्लाह आसिफ मोहसिनी का है, अल अखबारुल मुतबरा या इस तरीके का नाम है, ये तकरीबन 8 जिल्दों में है, ये बहुत अच्छा मजमुआ है। अगर आप लोग चाहें तो ये तकरीबन है बाज़ार के अंदर भी है कि ये मजमुआ आप जमा ले लें, कि उसके अंदर उन्होंने फ़कत और फ़कत जो उनकी नज़र के एतबार से मोतबर रिवायात है उन रिवायात को ज़िक्र किया है, और रिवायत को मोतबर जानने में भी आयतुल्लाह आसिफ मोहसिनी बहुत ज़्यादा सख्त गिर थे, हर रिवायत को मोतबर नहीं मानते थे, यानी उनके हाथ से अगर कोई रिवायत बच निकली तो समझेंगे दूसरों के नज़दीक वो मोतबर है। वो ख़ुद उस अखबार मोतबरा में भी इस रिवायत को नकल करते हैं, वो कौन सी, वही मशहूर हदीस पैगंबर इस्लाम की कि उसूल काफ़ी में भी नकल हुई है, तलबुल इल्म फरीज़तुन अला कुल मुस्लिम, ये काफ़ी के अंदर पहली जिल्द में ये रिवायत नकल हुई है, सफ़ा नंबर 30 और 31 पर ये हदीस मौजूद है कि हर शख्स पर इल्म तलब करना, इल्म हासिल करना वाजिब है। यानी क्या, यानी अगर नहीं जानता तो जाए जाकर इल्म हासिल करे, पूछे। वही दूसरे लफ्ज़ों में इस हदीस का भी मतलब वही है, रुजू उल जाहिल इलल आलिम किसी तक। अच्छा, इसके अलावा दूसरी रिवायत है कि ये भी पर नकल हो रही है, इमाम हादी अलैहिस्सलाम से है कि मौला से पूछा गया, हल यस उन नास तरकल मसला, ये भी काफ़ी के अंदर रिवायत मौजूद है, क्या लोगों के लिए ये जायज़ है कि सवाल करना छोड़ दें, अम्मा यहताजून इलई, जिस चीज़ की तरफ वो मोहताज हैं। फ़काल अल्लाह, किसी के लिए जायज़ नहीं है, अगर नहीं जानता तो जानने वाले से पूछे। या इस तरीके से वो ये भी रिवायत काफ़ी के अंदर नकल हुई है, उसी पहली जिल्द के अंदर है। यहाँ जो मुफज़ल इबन उमर की मैंने रिवायत नकल की, काल साल तो अबा अब्दुल्ला अलैहिस्सलाम, मुफज़ल इबन उमर जानते हैं कि तौहीद मुफज़ल इन्हीं کا وہ رسالہ ہے، یعنی نقل کرنے والے یہی ہیں کہ امام صادق علیہ الصلوۃ والسلام نے توحید کے بارے میں وہ جو بے نظیر بیانات ذکر فرمائے وہ اصل میں اسی مفضل ابن عمر کے لیے امام علیہ السلام نے لکھوائے تھے، یعنی وہ املا ہے، مولا بتاتے جاتے تھے اور وہ لکھتے جاتے تھے. وہ کہتے ہیں سال تو ابا عبداللہ علیہ السلام، امام صادق علیہ السلام سے میں نے پوچھا کسی مسئلے کے بارے میں، تو امام علیہ السلام نے فرمایا، یقول و امام علیہ السلام نے فرمایا علیکم بالتفقہ فی دین اللہ، تم لوگوں پر واجب ہے کہ دین خدا میں تفقہ کرو، اچھے طریقے سے دین خدا کو سمجھو. ولا تکونوا اعرابا، جاہل بدو عربوں کی طرح نہ بنو. فانه من لم يتفقه في دين الله، جو بندہ بھی دین خدا کے اندر تفقہ نہیں کرے گا، لم ينظر الله الیہ یوم القیامہ، خدا اس کی طرف نگاہ ہی نہیں کرے گا قیامت کے دن. ولم یزک له عملا، اور اس کے عمل کو پاک نہیں گردانے گا، اس کو پاک نہیں قرار دے گا. یا اسی طریقے سے ایک اور روایت ہے امام صادق علیہ السلام سے، یہ ساری روایتیں اصول کافی میں ہیں. اصول کافی میں جو پہلا باب ہے کتاب عقل و جل، اس کے بعد کتاب العلم شروع ہو جاتا ہے، اس کے اندر یہ ساری روایات موجود ہیں، وہیں سے نقل کر رہے ہیں کہ یہ بھی امام صادق علیہ الصلوۃ والسلام کی روایت ہے، لا یسع الناس حتی یسألوا، لوگوں کو اجازت نہیں ہے مگر یہ کہ وہ سوال کریں. یہ روشن ہے بالکل، جو ہم تقلید کی تعریف بھی کر رہے تھے تقریباً وہی مفہوم ہے کہ آپ کو نہیں آتا پوچھ، جس کو آتا ہے اس سے آپ پوچھیں. تو یہاں پر بھی ایسے لا یسع الناس حتی یسألوا ویتفقہوا، یہاں تک کہ وہ سوال کریں اور باتوں کو سمجھیں. یا آخری روایت، اس کے بعد ہم تقریباً پانچ دس منٹ کے لیے وقفہ بھی کر رہے ہیں، پانچ منٹ کے لیے وقفہ بھی کر رہے ہیں یا دس منٹ کے لیے، اگر آپ کا موڈ ہوگا تو انشاءاللہ دس منٹ کے بعد اسی بات کو تھوڑا سا آگے چلائیں گے. یہ روایت آخری روایت، یہ بھی روایت مسعد ابن زیاد سے ہے، کہ یہ معتبرہ روایت ہے. کہتے ہیں سمعت جعفر ابن محمد، امام صادق علیہ السلام سے میں نے سنا، وقد سئل عن قوله تعالی فللہ الحجۃ البالغہ، امام علیہ السلام سے سوال کیا گیا اس آیت کے بارے میں کہ فللہ الحجۃ البالغہ، خداوند متعال کے لیے ہی حجت بالغہ ہے. فقال علیہ السلام، امام علیہ السلام نے فرمایا، ان اللہ تعالی یقول للعبد یوم القیامہ، اس کو تصویر کر رہے ہیں مولا کہ خدا کے لیے حجت بالغہ کیسے ہے. مولا فرماتے ہیں کہ قیامت کے دن خداوند متعال کسی بندے کو کہے گا، اکنت عالمان، کیا تو عالم تھا، تجھے پتہ ہے باتوں کا. فان قال نعم، اگر اس نے کہا کہ ہاں میں عالم تھا، حوض علم کم میں پڑھا تھا، درست ہے، تو پھر کیا ہے، قال له افلا عملت بما علمت، جو جانتے تھے اس پر عمل کیوں نہیں کیا، جس چیز کا تجھے پتا تھا اس پر عمل کیوں نہیں کیا. وان قال كنت جاهلا، اگر وہ بندہ کہے کہ نہ یا اللہ مجھے پتا ہی نہیں تھا، میں تو جانتا ہی نہیں تھا، قال له افلا تعلمت حتى تعمل، پھر کیوں نہیں سیکھا تاکہ تو اس پر عمل کرتا. یعنی یہ جملہ کہہ کر بھی جان نہیں چھڑائی جا سکتی قیامت کے دن، تو مجھے تو پتا ہی نہیں تھا، ہم تو جاہل لوگ ہیں. جیسے بہت سارے لوگ ہمارے معاشرے کے اندر ایسے ہوتا ہے نا، یہ جملہ کہہ کر جان چھڑا لیتے ہیں. امام فرماتے ہیں کہ خدا کے پاس حجت بالغہ ہے، یعنی یہ کہ پلٹ کے سوال ہوگا، خوب اگر نہیں جانتا تو کیوں نہیں جانا، کیوں نہیں پوچھا، کیوں نہیں پڑھا، کیوں نہیں علم حاصل کیا. فَيَخْصِمُهُ، خدا اس کے ساتھ خصومت کرے گا، یعنی جھگڑا کرے گا. وَذَلِكَ الْحُجَّةُ الْبَالِغَةِ، یہ حجت بالغہ ہے. خلاصہ کلام یہ ہوا کہ ان روایات کو मद्देनजर रखा जाए तो इन रिवायात से यह समझ में आता है कि हर इंसान की जिम्मेदारी है कि दीनी अहकामात को सीखे। कोई भी बंदा इस बात की बिना पर कि मुझे पता नहीं था, उसकी जान नहीं छूटने वाली। हर बंदे की जिम्मेदारी है कि उसको अहकाम इलाहिया अगर नहीं आते तो सीखना चाहिए। हमारी पूरी बहस का फिलहाल खुलासा यह निकालते हैं कि इंशाल्लाह 10 मिनट के बाद इसी सिलसिले को आगे चलाएंगे। सल्लल्लाहु अला मुहम्मदिन।